80 Markham Road, Unit B2, Scarborough में, Shoppers Drug Mart वाले प्लाजा में, Mesmerize Optical. अपनी नजर चेक करवाइए 416-335-0786.
कहते हैं कि माया को खींचे माया कर कर लंबे हाथ. हैरिसन द मेजेस्टिक मॉर्गेजेस के साथ रेजिडेंशियल कमर्शियल मॉर्गेज रीफाइनेंसिंग आपने करनी है, किसी किस्म की इन्वेस्टमेंट प्रॉपर्टी लेनी है, सारे बैंकर्स और लेंडर्स के साथ डीप ताल्लुक आता है इनके. आपको फाइनेंसिंग का बंदोबस्त भी हो जाएगा और चार्जेस भी कोई नहीं देने पड़ेंगे. हैरिसन जी बड़ी कमाल की तिकड़म लड़ा सकते हैं. बस आप कॉल कर लीजिए और पैसे का अरेंज हो जाएगा. $228 से $1,000 महीना कैसे बचा सकते हैं? कॉल हैरिसन नाउ 6472281000 Harry Sond of Majestic Mortgages.
जस्टिन ट्रूडो अते लिब्रला ने सारे खरीदारों पर मॉर्गेज स्ट्रेस टेस्ट लगा के कार खरीदना बहुत औखा किया है. एंड्रयू शीर दी कंजरवेटिव सरकार स्ट्रेस टेस्ट हटा के ब्याज दे बोझ नु कट करेगी. 21 अक्टूबर नु कृपा करके अपने कंजरवेटिव उम्मीदवार नु वोट पाओ.
ऑथराइज्ड बाय द ऑफिशियल एजेंट ऑफ द कंजरवेटिव पार्टी ऑफ कैनेडा.
जी साहब इकराम, वेलकम बैक टू रेडियो साजोवा. 6:52 हमारी घड़ियों में हो चुके हैं. भाई मैंने वेलकम किया है सारे रेडियो एंड टीवी वालों को, मगर अनफॉर्चुनेटली टीवी एंड फेसबुक जो हमें वॉच कर रहे थे 4 से 6 बजे तक, आप लोगों से जाना चाहता हूँ. बहुत बहुत शुक्रिया आप लोगों के वॉच करने का. अपने दोस्तों अहबाब से भी कहिए कि ई आवाज़ टीवी आपको वॉच किया करें एंड फेसबुक पे हमें लाइक किया करें. फेसबुक पे आइए आप हमारे साथ एंड ई आवाज़ टीवी पे आइए. राइट नाउ आई हैव टू से गुड बाय टू यू. बहुत बहुत शुक्रिया आप लोगों का, अल्लाह हाफिज़ आपसे. मगर रेडियो वाले हमारे साथ 6:30 तक इंशाल्लाह हमारा आपका साथ रहेगा. इसी बात पे चलिए साहब आपको एक और खूबसूरत गीत की तरफ लिए चलता हूँ मैं. फिल्म थी बॉडीगार्ड एंड गीत है तेरी मेरी. उस्ताद राहत फतेह अली खां की आवाज़ समा फरमाइए.
से हुए जुदा जब एक दूजे के लिए बने.
तेरी मेरी मेरी तेरी प्रेम कहानी है मुश्किल दो लफ्जों में ये बयां ना हो पाए.
जो लगाया तो जहां मैंने पाया कभी सोचा न था ये मिलो दूर होगा साया.
क्यों खुदा तूने मुझे ऐसा ख्वाब दिखाया जब हकीकत में उसे तोड़ना था.
तेरी
मेरी बातों का हर लम्हा सबसे रंग
जाए, सारी रात जगाए, बस ख्याल तुम्हारा लम्हा लम्हा तड़पाए।
ये तड़प कह रही है मिट जाए, फासले ये तेरे मेरे दरमियान जो है सारे,
रूबी ज्वेलर्स। खुशी के मौके पर गोल्ड और डायमंड की खरीदो फरोख्त में 28 साल से रूबी ज्वेलर्स आपके फैमिली ज्वेलर्स। डायमंड इयररिंग्स, बैंगल्स, डायमंड रिंग्स इन प्लैटिनम। साइज लेने से मेकिंग और डिलीवरी तक आपकी सेटिस्फेक्शन की गारंटी। पाकिस्तान, दुबई, सिंगापुर, इंडिया। दिलकश डिजाइन, कंगना, बिंदिया, झूमर। 7080 एयरपोर्ट रोड, रूबी ज्वेलर्स। गोल्ड या डायमंड की खरीदारी में क्वालिटी के जामिन रूबी ज्वेलर्स। 9056776888 रूबी ज्वेलर्स।
गाड़ी, घर या कमर्शियल, जैसा कि बिजनेस, ट्रक्स, डिलीवरी व्हीकल्स, कार्गो वैन्स, वर्कशॉप्स, ग्रोसरी स्टोर्स, रेस्टोरेंट्स की इंश्योरेंस के लिए वकार अजीम से राब्ता कीजिएगा। वकार अजीम यकीनी बनाएंगे कि कार, घर या कमर्शियल इंश्योरेंस कम अज कम रेट पर लेकर दें, मगर कवरेज आपको बेहतरीन से बेहतरीन मिले। यकीनन अपने पैसे और वक्त की बचत के लिए ईमानदार और रिलायबल सर्विस, मोस्ट कॉम्पिटेटिव रेट्स के लिए वकार अजीम 4163022522 302-2522।
हेरा ट्रैवल। दुनिया में कहीं भी ट्रैवल करना हो, पाकिस्तान, बांग्लादेश, इंडिया, तमाम एयरलाइंस से डील करते हैं। आईटा अप्रूव्ड, टोरंटो की सबसे पुरानी और काबिल एतमाद ट्रैवल एजेंसी। सस्ते और पक्के टिकट के लिए सफरी सहूलतों की यकीन दहानी, प्रोफेशनल सर्विस। हेरा ट्रैवल किसी भी रिटर्न प्राइस को बीट करेंगे। 4162555566 4162555566 हेरा ट्रैवल।
जी साहब, 6:08 और 26 सेकंड हमारी घड़ी में चुके हैं। 6:30 तक इंशाल्लाह ताला हमने और आपने साथ साथ रहना है, और सारे कैंडिडेट्स आ रहे हैं, अपनी अपनी चीज़ें बता रहे हैं आपको कि भाई किस तरीके से वो मुल्क को अच्छा करना चाहेंगे एंड किस तरीके से वो आपका वोट चाहते हैं। एंड मेरा ख्याल है कि आपको चाहिए कि आपके इलाके में जितने कैंडिडेट्स हैं सबकी बातें सुने आप, और इसके साथ साथ जो उनका उनकी पार्टी का मैनिफेस्टो है उसको भी देखें आप। ये कोई आसान काम नहीं है। हम वी टेक इट फॉर ग्रांटेड कि हमने यहाँ पर कैनेडियन सिटीजन हैं हम, और हम वोट डाल सकते हैं और पार्टियों को बदल सकते हैं, गवर्नमेंट को बदल सकते हैं एंड कैंडिडेट्स को बदल सकते हैं, मगर इट इज़ अ बिग रिस्पॉन्सिबिलिटी। इसको आप अपनी बहुत बड़ी रिस्पॉन्सिबिलिटी लें, और रिस्पॉन्सिबिलिटी ले के इसको आप वोट डालने जाएं, और जब वोट डालने जाएं तो आप एक काम किया करें कि इसको एक आप फैमिली इवेंट बना लें। मींस के अपने बीवी बच्चों को अपने साथ लेके जाएं। बच्चे अगर वो वोट डालने के उसमें उम्र में भी ना हो, दैट्स ओके, आप जाएं उनके साथ, जाके बैठ के उनके साथ एक दफ़ा उनको दिखाएं कि किस तरीके से वोट डाला जाता है, ताकि उनका भी इंटरेस्ट हो। दे आर लुकिंग फॉरवर्ड टू देयर टाइम कि वो जाके वो अपना वोट डाल सके, मगर वोट डालने ज़रूर जाइएगा। और एक बात बता दूं कि 11, 12 और 13, 14 ये एडवांस पोलिंग है। बाज़ दफ़ा हम लास्ट डे के चक्कर में होते हैं कि 21 को हम जाएंगे और जाके वोट डालेंगे, जब गवर्नमेंट ने आपको आसानी दी हुई है कि भाई आप एडवांस पोलिंग में हिस्सा लेके एडवांस पोलिंग में आप जाके अपना वोट जो है डाल सकते हैं। तो भाई आप 11, 12, 13 और 14 और आपने कहीं और दूर ड्राइव भी नहीं करना होगा, आपके घरों के करीब ये पोलिंग स्टेशन होते हैं नॉर्मली, आपके घर के करीब जो पोलिंग स्टेशन होगा उसमें जाइए आप, जाके आप, आपके घरों में अभी तक कार्ड्स आ चुके होंगे जो वोटिंग के कार्ड्स होते हैं। अगर आपके पास कार्ड्स ना भी हों तो आप 2 IDs अपने साथ लेके चले जाइए, और अगर आप उस इलाके में अभी मूव हुए हैं और वहाँ पर आपके लिस्ट में नाम नहीं है तो आप कोई सा भी एक अपना बिल, चाहे वो हाइड्रो का बिल हो या बैंक का बिल हो या क्रेडिट कार्ड का बिल हो, कोई एक बिल जिस जहाँ पर आपका नाम और एड्रेस शो करता हो वो बिल अपने साथ ले जाइए, अपना एक ID ले जाइए अपना, और वो ID दिखा के फिर आप वहाँ पर वोट डाल सकते हैं। तो मगर जो कुछ भी हो, बाज़ दफ़ा कुछ ऐसा लगता है कि इज़ अ हैसल, बट इज़ नॉट अ हैसल, मुश्किल से 5 मिनट का टाइम लगेगा आपको, मगर आप जाइए ज़रूर, जाके आप वोट डालिए अपना, और इट इज़ वेरी इम्पॉर्टेंट, थिंक लाइक दिस दैट इट इज़ वेरी इम्पॉर्टेंट फॉर अस, और हर कम्युनिटी के भी जो है वो भी गिनती होती है कि कौन सी कम्युनिटी ने इस इलाके में ज़्यादा वोट डाले हैं। तो आपको अगर अपनी कम्युनिटी के लिहाज से कोई कंसर्न होगा और आप लोग ने अगर वोट डाला है तो भाई आप अपने MP को एट दैट टाइम रिस्पॉन्सिबल ठहरा सकते हैं कि जो आपका कंसर्न है आप उनके पास जाके उनसे बात कर सकते हैं। मेरा ख्याल है कि हम तमाम को चाहिए कि हम अपने इलाकों के जो कैंडिडेट्स हैं, चाहे वो किसी पार्टी का भी कैंडिडेट हो, आप उनसे मिलिए ज़रूर। हो सकता है कि आप सोच रहे हो कि मैंने इस पार्टी को वोट देना है या इस कैंडिडेट को वोट देना है, मगर जब आप दूसरे कैंडिडेट से मिलेंगे हो सकता है वो आपको कन्विंस कर सके कि भाई योर थॉट्स आर रॉन्ग एंड आई एम बेटर कैंडिडेट देन दैट पर्सन, बट अनलेस एंटिल यू डोंट मीट दैट पर्सन आपको पता नहीं लगेगा कि आपने क्या किया। क्योंकि ये अगेन मैं इसकी इम्पोर्टेंस आपको बता नहीं सकता, हाउ इम्पोर्टेंट इट इज़ टू गो एंड वोट। एक चीज़ का ख्याल रखिएगा कि ये ज़रूरी नहीं है कि अगर मेरा ताल्लुक किसी एक शहर से है जहाँ से मैं आया हूँ और उसी शहर का एक बंदा जो है खड़ा हुआ है वहाँ पर इलेक्शन में, तो मैं बगैर देखे हुए उस बंदे को वोट दे दूँ। नो, इट इज़ नॉट लाइक दैट। यू हैव टू मेक श्योर कि वो आपको प्रॉपरली रिप्रेजेंट कर सकता है। अगर आपको जो कैंडिडेट प्रॉपरली रिप्रेजेंट कर सकता है, आप सोचते हैं कि ये मुझे अच्छी तरह रिप्रेजेंट कर सकता है, जिस पार्टी का भी हो या जिस मुल्क से भी उसका ताल्लुक हो, कलर रेस एंड रिलीजन डोंट मैटर, कलर रेस एंड रिलीजन डोंट मैटर। आपने आप कल, मैं किसी को प्रमोट नहीं कर रहा हूँ, मगर कल की अगर आपने डिबेट देखी हो तो कल की डिबेट में जगमीत सिंह साहब जो साउथ एशियन कम्युनिटी के हैं, हमारे कम्युनिटी के हैं, और वो जो है वो आई थिंक एवरी एक्सपर्ट इज सेइंग दैट ही डिड द बेस्ट इन। अगर इलेक्शन में 2 महीने और होते हैं ना, और इनको जो मोमेंटम मिला है उसकी वजह से हो सकता है कि वो बहुत एक्स्ट्रा सीट्स जीत जाते, मगर क्योंकि ये मोमेंटम बड़े आखिरी एक हफ्ते के हफ्ता 10 दिन रह गए हैं अभी, तो उसमें मिला है इनको, मगर फिर भी ही मेड अ लॉट ऑफ डिफरेंस। कल उनको देखें, बहुत सारे लोग जो थे जो अनडिसाइडेड लोग थे वो ये सोच रहे थे कि NDP को नहीं, वी आर लुकिंग एट ओनली 2 parties, कंजर्वेटिव एंड लिबरल, मगर यहाँ आके जब उनको जगमीत सिंह को चांस मिला ऑन ए नेशनल स्टेज, वहाँ आके उन्होंने जो बातें की है, जिस तरीके से उन्होंने अपने आप को बिहेव किया है, तो उसकी वजह से बहुत सारे लोगों की आंखें खुली है, एंड दे आर बहुत सारे अनडिसाइडेड लोग जो है वो सोच रहे हैं कि उनका पड़ला जो है, मेरा ख्याल है कि NDP की तरफ गया। तो यही मेरा कहने का मकसद है कि आप जब तक अपने कैंडिडेट से, अपनी पार्टी लीडर्स से बात नहीं करेंगे, यू डोंट हैव एन आइडिया कि उनका मैनिफेस्टो क्या है, व्हाट आर दे स्टैंडिंग फॉर, और क्या उनको, कौन हमको सही से रिप्रेजेंट कर सकता है। बट यू मस्ट गो एंड वोट। एनीवे 6:14:50 हमारी घड़ियों में हो चुके हैं साहब, एक और खूबसूरत गीत की तरफ ले चलूँगा, फिर हम एनडी की तरफ चलेंगे। जग घूमया साहब, राहत फतेह अली खान साहब की आवाज़ में समाप्त फरमाइए। Oh,
ना वो अखियां रूहानी कहीं, ना वो चेहरा नूरानी कहीं, कहीं दिल वाली बातें भी ना वो सजरी जवानी कहीं। जग घूमया थारे जैसा ना कोई, जग घूमया थारे जैसा ना कोई, ना तो हंसना रुमानी कहीं, ना तो खुशबू सुहानी कहीं, ना वो रंगली यादों देखी, ना वो प्यारी सी नादानी कहीं। जैसी तू है वैसी रहना, जग घूमया थारे जैसा ना कोई, जग घूमया थारे जैसा ना कोई, जग घूमया थारे जैसा ना कोई, जग घूमया थारे जैसा ना कोई। बारिशों के मौसमों की भीगी हरियाली तू, सर्दियों में गालों पे जो आती है वो लाली तू, रातों का सुकून, रातों का सुकून भी है सुबह की अजान है। चाहतों की चादरों में मैंने है संभाली तू, कहीं आग जैसी जलती है बने बरखा का पानी कहीं, कभी मन जाना चुपके से यूं ही अपनी चलानी कहीं। जैसी तू है वैसी रहना, जग घूमया थारे जैसा ना कोई, जग घूमया थारे जैसा ना कोई, जग घूमया थारे जैसा ना कोई, जग घूमया थारे जैसा ना कोई। अपने नसीबों में या हौसले की बातों में, सुखों और दुखों वाली सारी सौगातों में, संग तुझे रखना है, संग तुझे रखना है, तूने संग रहना। मेरी दुनिया में भी मेरे जज्बातों में, तेरी मिलती निशानी कहीं, जो है सबको दिखानी कहीं। तू तो जानती है मर के भी मुझे आती है निभानी कहीं, वही करना जो है कहना। जग घूमया थारे जैसा ना कोई, जग घूमया थारे जैसा ना कोई, जग घूमया थारे जैसा ना कोई, जग घूमया थारे जैसा ना कोई।
कम्युनिटी का सब तो पुराना ते वड्डा शोरूम है सोडी फर्नीचर, बेहतरीन आफ्टर सेल कस्टमर सर्विस अते फाइनेंसिंग अवेलेबल, 74 डेवन रोड अते 142 कैनेडी रोड साउथ ब्रैम्पटन, कॉल 9058747171, सोडी फर्नीचर।
जस्टिन ट्रूडो अते लिब्रला ने सारे खरीदारों पर मॉर्गेज स्ट्रेस टेस्ट लगा के कार खरीदना बहुत औखा किया है। एंड्रयू शीर दी कंजरवेटिव सरकार स्ट्रेस टेस्ट हटा के ब्याज दे बोझ नु कट करेगी। 21 अक्टूबर नु कृपा करके अपने कंजरवेटिव उम्मीदवार नु वोट पाओ।
ऑथराइज्ड बाय द ऑफिशियल एजेंट ऑफ द कंजरवेटिव पार्टी ऑफ कनाडा।
डाइवोर्स या कस्टडी दी लड़ाई जिंदगी दी सब तो औखी लड़ाई हुंदी है, क्योंकि तुसी उस शख्स नाल लड़ रहे हुंदे हो जिस नाल तुहाडा घर परिवार ते तुहाडे बच्चे सांझे ने। उस वक्त कई सवाल उठते ने, के प्रॉपर्टी किस कोल जाएगी, कस्टडी किस नु मिलेगी, ते जिंदगी दी सब तो प्यारी दौलत बच्चे किस कोल रहनगे।
SNS लॉयर्स को इन सारे सवालों दे जवाब ते तुहाडे हक ले लड़न वास्ते लियाकत है। अपने हक जानने ले या सलाह लेने ले आज ही SNS लॉयर्स नु कॉल करो 416-655-2000।
जी साहब, वेलकम बैक अगेन। 6:20 52 सेकंड हमारी घड़ी में हो चुके हैं। आपको लिए चलता हूं मैं एक बहुत ही खूबसूरत कलाम की जानिब, जनाब जुनेद जमशेद की आवाज़ में। समाख फरमाइए, 4166201778 हमारा फ़ोन नंबर है।
न तमाशा करे कोई, हो देखना तो दीदाए दिल वाह करे कोई, अड़ बैठे क्या समझ के भला तूर पर कलीम, ताकत हो दीद की तो तकाजा करे कोई। इलाही तेरी चौखट पर भिकारी बन के आया हूँ, सरापा फाक्र हूँ, इज्जो नदामत साथ लाया हूँ। इलाही तेरी चौखट पर भिकारी बन के आया हूँ, सरापा फाक्र हूँ, इज्जो नदामत साथ लाया हूँ। भिकारी वो के जिसके पास झोली है ना प्याला है, भिकारी वो जिसे हिर्स हवस ने मार डाला है, मताए दीनो दानिश नफ्स के हाथों से लुटवा कर, सुकून कल्ब की दौलत हवस की भेंट चढ़वा कर, लुटा कर सारी पूंजी गफलतों, इस यहाँ की दल दल में सहारा लेने आया हूँ, तेरे काबे के आंचल में गुनाहों की लिपट से कायनाते कल्ब अफसुरदा, इरादे मुजमहल हिम्मत शिकस्ता हौसले मुर्दा, कहाँ से लाऊं ताकत दिल की सच्ची तर्जुमानी की, कि किस झंझाल में गुजरी हैं घड़ियां जिंदगानी की। खुलासा ये के बस जल भुन के अपनी रूह स्याही से सरापा फाक्र बन कर अपनी हालत की तबाही से तेरे दरबार में लाया हूँ अपनी अब जबू हाली, तेरी चौखट के लाए हर अमल से हाथ है खाली, ये तेरा घर है तेरे मेहर का दरबार है मौला, सरापा नूर है एक मोहब्बते अनवार है मौला, तेरी चौखट के जो आदाब है मैं उनसे खाली हूँ, नहीं जिसको सलीका मांगने का वो सवाली हूँ, सुबह घर के नदामत दिल की नाकस तर्जुमानी पर, खुदाया रहम मेरी इस जबाने बेजुबानी पर, ये आंखें खुश्क हैं या रब इन्हें रोना नहीं आता, सुलगते दाग हैं दिल में जिन्हें धोना नहीं आता। लाही तेरी चौखट पर भिखारी बन के आया हूँ, सरापा फ़ख्र हूँ, इज्ज़ो नदामत साथ लाया हूँ।
जी साहब इकराम, जनाब जुनेद जमशेद की आवाज़ में आपने बहुत ही खूबसूरत कलाम समाप्त फरमाया और इसके साथ ही बस वक्त आया आपसे इजाज़त चाहने का। बहुत बहुत शुक्रिया आप लोगों के प्रोग्राम को सुनने का, पसंद करने का, और आपके कॉल्स का बहुत बहुत शुक्रिया। जिन लोगों के कॉल्स ना ले सके उनसे माजरत खां हैं। इंशाल्लाह ताला देयर इज़ ऑलवेज टुमारो। चलते चलते गुजारिश एक इल्तिजा जो हमेशा करता हूँ, हमेशा करता रहूँगा कि अपनी दुआओं में हमेशा हमें याद रखा करें। हम आपके लिए दुआ गो होंगे, आप हमें अपनी दुआओं में याद रखें। ख़ास तौर से हमारे दोस्त हमारे भाई मुजफ्फर अली को अपनी दुआओं में ज़रूर याद रखें। उनके साथ वो तमाम लोग जो अपना सफ़र मुकम्मल करके इस दुनिया से रुखसत हो चुके हैं, अल्लाह सुब्हान तआला उनके गुनाहों को बख्श दे, उनके दराजात को बुलंद करे, उन्हें जन्नत फ़िरदौस में क़दम फरमाए। आमीन सुम्मा आमीन। बशर्ते ज़िंदगी इंशाअल्लाह तआला कल फिर आपसे मुलाकात। उस वक्त तक के लिए इजाज़त, अल्लाह हाफिज़।
मांगता हूँ अता मांगता हूँ, इलाही मैं तुझसे दुआ मांगता हूँ, अता कर तू शाने करीमी का सदका, मांगूंगा तुझसे तो मांगूंगा किससे, न मांगूंगा तुझसे तो मांगूंगा किससे, तेरा हूँ मैं तुझसे अता मांगता हूँ, करम मांगता दुआ मांगता हूँ, जो मुफलिस है उनको तू दौलत अता कर, जो बीमार है उनको सेहत अता कर।
WTOR Youngstown Toronto now concludes a full day of broadcasting activities. WTOR is owned and operated by Birach Broadcasting Corporation and operates on an assigned frequency of 770 kHz as authorized by the Federal Communications Commission, Washington, D.C. Do join us again in the morning hours when we resume with the sounds of our world in words and in music.
Oh, 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 oh To listen to the hottest sounds. It's the hottest mixtape in the world, and you've got it.
This station is now the ultimate power in the universe.
The station with the best music. Best music.
I love the music.
I love radio, music, and more.
आप सुन रहे हैं रेडियो साज आवाज ब्रॉडकास्टिंग सर्विस 24/7 हमारी रेडियो और टीवी की सर्विस के लिए विजिट कीजिए eawaz.com या फिर आज ही eawaz ऑफिशियल ऐप अपने स्मार्टफोन में डाउनलोड कीजिए। लोकल लाइन पर रेडियो सर्विस के लिए डायल कीजिए 6475571017। eawaz टीवी को आप तमाम IPTV बॉक्सेस पर देख सकते हैं। इसके अलावा आज ही रोको ऐप अपने स्मार्ट टीवी में डाउनलोड कीजिए बिल्कुल फ्री। हमारे साथ शामिल रहने के लिए आपका बहुत बहुत शुक्रिया। आज भी हम खूबसूरत, दिलकश, मजाया, मालूमती और मजेबी प्रोग्राम से लेकर आपकी खिदमत में हाजिर हैं। एडवर्टाइजमेंट या फीडबैक के लिए आप हमें कॉल कर सकते हैं 6478986245। प्रोग्राम का आगाज करते हैं हमेशा की तरह BBC न्यूज से सेरविन के साथ।
मंगल 8 अक्टूबर BBC के प्रोग्राम सरबीन के साथ मैं हूं नादिया सुलेमान। सीपैक मंसूबों का मामला वज़ीर-ए-आज़म इमरान खान के दौरे चीन में कितनी अहमियत रखता है, वज़ीर-ए-खारजा शाह महमूद कुरैशी बोले।
सीपैक का फेज 2 है, उसको हमने रिव्यू करना है कि हम कहाँ खड़े हैं। चीन और पाकिस्तान के हर इशू पर हमारी मशावरत है।
प्लास्टिक किस तरह माहौल को मुतासिर कर रही है और रोजमर्रा जिंदगी से इसे कैसे निकाला जा सकता है, इंडियन अदाकारा बोली।
मैंने अपने बचपन में देखा था कि हम सब्जी खरीदने जाते थे तो घर से कपड़े की थैली जाती थी या जूट की थैली जाती थी, तो वही जो सिस्टम है वापस लाना जरूरी है।
तफसीलन ये मौजूआत आलमी खबरों के बाद, खबरें सुनिए अब्दुल्ला फारूकी से।
पाकिस्तानी वजीर खारजा शाह महमूद कुरैशी का कहना है कि पाकिस्तानी आला क्यादत चीनी सदर शी जिनपिंग को उनके दौरे इंडिया से कबल कश्मीर के मामले में पाकिस्तानी मौकफ से आगाह करेगी। अफगान इंटेलिजेंस एजेंसी का कहना है कि अलकायदा के इंडियन बर्र सगीर के आसिम उमर नामी सरबरा सूबे हिलमंद में फजाई हमले में हलाक हो गए हैं। नेशनल डायरेक्टरेट ऑफ सिक्योरिटी के मुताबिक आसिम उमर पाकिस्तानी शहरी थे जो मूसा किला में तालिबान के कंपाउंड पर फोर्सेस के हमले में हलाक हुए। आसिम उमर अलकायदा की जनूबी एशिया की शाख के 2014 से तासीसी सरबरा हैं। इंडिया के ज़ेरे इंतज़ाम कश्मीर में फौजी तर्जुमान ने दावा किया है कि कश्मीर की मशरकी सरहद पर दरअंदाजी के एक रास्ते का सुराग लगाया गया और सिक्योरिटी फोर्सेज के साथ झड़प में 2 अस्करियत पसंद हलाक हो गए हैं। पाकिस्तान से इस मामले पर कोई रद्द अमल सामने नहीं आया है, अलबत्ता पाकिस्तानी वजीर आजम कम अज कम 2 बार पाकिस्तानियों को सरहद पार करने से मना कर चुके हैं। अमरीका ने चीन के सूबे संख्यांक में उगर बिरादरी के अफराद से मुबैना बदसलूकी के इल्ज़ाम में 28 चीनी इदारों को ब्लैकलिस्ट कर दिया है। امریکی صدر ڈونلڈ ٹرمپ نے اپنے اس فیصلے کا دفاع کیا ہے جس میں امریکی فوجیوں کو شمالی شام سے واپس بلانے کی بات کی گئی تھی، لیکن انہوں نے ترکی کو خبردار کیا ہے کہ وہ اس کا فائدہ نہ اٹھائے۔ امریکی تحقیق کاروں کا کہنا ہے کہ انہوں نے سیار زحل کے مدار میں 20 نئے چاند دریافت کر لیے ہیں۔ جن ماہرین فلکیات نے وہ چاند دریافت کیے ہیں ان کا کہنا ہے کہ ہوائی میں نصب ٹیلیسکوپ سے دیکھا گیا ہے کہ ہر چاند کا عرض 5 کلومیٹر ہے۔ اس دریافت کے بعد زحل سب سے زیادہ چاند کے حامل سیارے کا اعزاز حاصل کر چکا ہے، اور ماہرین کی ایک ٹیم سعودی عرب کے آثار قدیمہ کے بارے میں معلومات جمع کرنے کے لیے ایک ملکگیر جائزہ لے رہی ہے تاکہ وہاں کی ماضی کی پراسرار تہذیب کے رازوں کو سمجھا جا سکے۔ یہ بی بی سی اردو سروس ہے۔
خبریں پیش کر رہے تھے عبداللہ فاروقی۔ حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ امریکی صدر ڈونلڈ ٹرمپ نے ترکی کو خبردار کیا ہے کہ وہ شام سے امریکی فوج کے انخلا سے فائدہ اٹھانے کی کوشش نہ کرے۔ پروگرام اس کی تفصیل آگے چل کر شامل کریں گے۔ اس کے علاوہ سری لنکا کے خلاف دوسرے T20 میچ میں پاکستان کی شکست پر تجزیہ بھی پروگرام کا حصہ ہے، لیکن پہلے سیربین کا بڑا موضوع۔ پاکستان کے وزیر اعظم عمران خان چین کے 2 روزہ دورے پر ہیں۔ ماہرین کا خیال ہے کہ اس دورے کا اہم مقصد چین کو اس بات کا یقین دلانا ہے کہ سی پیک کے منصوبوں پر کام رکنے کا تاثر غلط ہے۔ وزیراعظم کے دورے چین سے قبل ہی ایک صدارتی آرڈیننس کے ذریعے سی پیک اتھارٹی کا قیام بھی عمل میں لایا گیا ہے۔ کیا اس اتھارٹی کا قیام اسی سلسلے کی ایک کڑی ہے؟ سنیے اسلام آباد سے فرحت جاوید کی رپورٹ۔ میں
وزیر اعظم عمران خان کی جانب سے سی پیک اتھارٹی کے قیام کا اعلان رواں سال اگست میں کیا گیا تھا، جسے اس ہفتے کے آغاز پر صدارتی آرڈیننس کے ذریعے قائم کیا گیا ہے۔ چین پاکستان اکنامک کوریڈور آرڈیننس 2019 کے تحت قائم ہونے والا یہ ادارہ وزارت منصوبہ بندی کے ساتھ کام کرے گا، جو اس سے پہلے سی پیک منصوبے پر عمل درآمد کے ادارے کے طور پر کام کر رہی تھی۔ یہ اتھارٹی پاکستان اور چین کے درمیان قائم ورکنگ گروپس اور دیگر اداروں کے اجلاس بلانے کے لیے رابطہ کار کا کام کرے گی۔ آرڈیننس کے ذریعے سی پیک اتھارٹی کے قیام پر پارلیمان میں حزب مخالف کو اعتراضات ہیں، لیکن وفاقی وزیر برائے منصوبہ بندی خسرو بختیار کا کہنا ہے کہ حکومت سی پیک کے تمام منصوبوں کو بروقت مکمل کرنے کے لیے کوشاں ہیں، اور اسی لیے اس اتھارٹی کا قیام عمل میں لایا گیا ہے۔
جب ہماری حکومت آئی، جو نیا فیز ہے سی پیک کا، اس کے اندر انڈسٹریل کوآپریشن، ایگریکلچر کوآپریشن، سوشو اکنامک کوآپریشن، پھر آپ نے آج جوائنٹ وینچرز کا سنا مجھ سے، اور تیسرا اب ہم کوشش کر رہے ہیں سائنس اینڈ ٹیکنالوجی اینڈ ہیومن ریسورس ڈیولپمنٹ، اور پھر بزنس ٹو بزنس۔ ان سب چیزوں کو اور جو موجودہ انفراسٹرکچر اور انرجی کا ہے اور گوادر، ان کے لیے ایک روبسٹ ویل مینڈ ہیومن ریسورس اور فوکسڈ قسم کی اٹینشن بھی چاہیے اور پش بھی چاہیے۔
واضح رہے کہ وزیر اعظم پاکستان چین کے دورے پر ہیں، جہاں وہ دونوں ملکوں کے درمیان تجارت، سی پیک اور دیگر امور پر بات کریں گے۔ دورے سے پہلے وزیر خارجہ شاہ محمود قریشی نے اسی بارے میں بی بی سی سے بات کی۔
ہمارا جو سی پیک کا فیز 2 ہے، اس کو ہم نے ریویو کرنا ہے کہ ہم کہاں کھڑے ہیں اور اس کو ہم نے آگے کیسے بڑھانا ہے، اس کی پروجیکٹس کو ہم نے حد کی شکل کیسے دینی ہے۔ دوسرا یہ ہے کہ انویسٹمنٹ، مختلف جو چائنیز کمپنیز ہیں ان کے چیف ایگزیکٹوز ہیں، ان کے ساتھ پرائم منسٹر صاحب کی میٹنگز ہونی ہے۔ تیسری چیز یہ ہے کہ جو چین اور پاکستان کے ہر ایشو پر ہماری مشاورت دیتی ہے، ہم کوآرڈینیٹ کرتے ہیں۔
تجزیہ کار سمجھتے ہیں کہ چینی حکام کو ایک مرتبہ پھر یقین دہانی کروائی گئی ہے کہ سی پیک کے منصوبوں پر عمل درآمد کو سست روی کا شکار نہیں ہونے دیا جائے گا۔ تاہم بعض ماہرین کے مطابق گزشتہ ایک سال کے دوران انفراسٹرکچر کے منصوبوں، مثلا گوادر بندرگاہ اور اسپیشل اکنامک زونز پر عمل درآمد سست روی کا شکار ہے۔ فرحت جاوید، بی بی سی نیوز، اسلام آباد۔
اسی موضوع پر ہماری ساتھی عالیہ ناسکی نے بی بی سی کے ثقلین امام سے بات کی اور ان سے پوچھا کہ حالیہ حکومت پر یہ الزام لگایا جاتا ہے کہ ان کی جانب سے سی پیک کے منصوبوں پر توجہ کم ہوئی ہے، تو کیا پاکستان میں سیاسی سطح پر اس منصوبے پر اتفاق رائے ہے؟
سی پیک کے معاملے پر اتفاق رائے ہے کہ ہاں، سی پیک پر سب جماعتیں بظاہر متفق نظر آتی ہیں، لیکن سی پیک پر کس طرح عمل درآمد ہوگا، تعمیرات کی ترجیحات کیا ہوں گی، اس بارے میں ہر جماعت نے، انہیں اب تک ہم کہہ سکتے دو جماعتیں ہی اقتدار میں رہی، ایک مسلم لیگ نون کی اور ایک پاکستان تحریک انصاف کی، تو پاکستان مسلم لیگ نون پر یہ الزامات رکھتے رہے کہ وہ اس منصوبے پر جو بھی ترجیحات تھیں وہ اپنی سیاسی ضروریات یا اپنے مفادات کے مطابق تبدیل کرتی رہیں، اور یہ چھوٹے صوبوں کی طرف سے بھی کافی الزام لگا تھا۔ تو اس حکومت پر اب یہ الزام لگ رہا ہے کہ انہوں نے کچھ منصوبوں کی تعمیر کا سلسلہ جو ہے وہ آہستہ کر دیا ہے، یعنی سلو کے الزامات لگ رہے ہیں، تو یہ اختلاف ہے اس قسم کے۔
تو کیا آپ کو لگتا ہے کہ سی پیک پر جو پچھلی حکومت تھی اور جو موجودہ حکومت ہے ان کا جو طرز عمل ہے وہ مختلف ہے یا پریٹی مچ وہی ہے جو تھا؟
دیکھیں، مختلف اس طرح ہے کہ پچھلی حکومت کے زمانے میں کچھ ترجیحات جیسے کہ عرض کیا ایسی تھیں جس پر اختلافات تھا صوبوں میں، اور صوبائی حکومتوں نے اعتراضات کیے تھے۔ اب یہ لگ رہا ہے کہ کیونکہ موجودہ حکومت پر ایک دباؤ ہے آئی ایم ایف کے ساتھ اگریمنٹ کی وجہ سے کہ اپنے اخراجات میں کٹوتی کرے، تو اس نے اپنی حکومت کے، اس حکومت نے جو اخراجات میں کٹوتی کی اس کی وجہ سے بہت سارے ترقیاتی کام رکے ہیں، اور پاکستان نے سی پیک پر کام نہیں روکا لیکن سی پیک سے متعلقہ جو اپنے ترقیاتی منصوبے تھے ان پر سرمایہ کاری کم کر دی ہے۔
اچھا، اور سی پیک کے لیے بلوچستان، گوادر خاصے اہم ہیں، لیکن وہاں صوبائی سطح پر اس منصوبے کے بارے میں تشویش بھی رہی ہے۔ اب جو وزیراعظم نے نئی سی پیک اتھارٹی قائم کی ہے، اس سے اس تشویش میں اضافہ ہی ہوگا نا؟
دیکھیں، یہ بڑی بنیادی چیز ہے، پاکستان میں ایک کنسنسس بلڈ کرنے کی روایت بہت ہی کم ہے ایسے معاملات پہ۔ جب یہ اس کا آغاز ہوا تھا، یعنی سن 2014 میں، 2014 سے لے کے 2017-18 تک یہ معلوم نہیں ہو رہا تھا صوبوں کو کہ کیا منصوبے میں ترجیحات ہیں، بلوچستان کو کتنا حق ملے گا، بلوچستان کی سڑکیں کہاں سے گزریں گی، اسی طرح صوبہ خیبر پختونخوا جس کو آپ کہتے ہیں اس کے بھی کافی اعتراضات تھے۔ تو ان تمام چیزوں کی وجہ سے چھوٹے صوبوں کو ہمیشہ مسئلہ رہا ہے، اور ابھی بھی جو یہ اتھارٹی بنائے گی اس میں صوبائی حکومت سے رابطہ کیے بغیر بنائے گی۔
سکلین امام سی پیک منصوبوں کے سے متعلق بات کر رہے تھے عالیہ ناسکی کے ساتھ۔ امریکی صدر ڈونلڈ ٹرمپ نے شام کے شمالی علاقوں سے امریکی فوج نکالنے کے فیصلے کا دفاع کرتے ہوئے ترکی کو خبردار کیا ہے کہ وہ اس انخلا سے فائدہ اٹھانے کی کوشش نہ کرے، بصورت دیگر اسے اپنی معیشت کے ناقابل تلافی نقصان کا سامنا کرنا ہوگا۔ دوسری جانب ترکی کا کہنا ہے کہ شمال مشرقی شام میں فوجی آپریشن کے لیے تمام تیاریاں مکمل کر لی ہیں۔ بی بی سی کے نامہ نگاروں کے خلاصہ سنیے آسیہ انصر کی زبانی۔
امریکہ نے ترکی کے کرد جنگجوؤں کے خلاف متوقع فوجی آپریشن کے پیش نظر شام اور ترکی کے درمیان سرحد سے اپنی فوج کا انخلا شروع کر دیا ہے۔ امریکی محکمہ خارجہ کے ایک اہلکار کے مطابق اس وقت شام میں تقریباً 1000 امریکی فوجی موجود ہیں، جن میں سے 2 درجن کے قریب فوجیوں کو ترکی سے متصل سرحدی علاقے سے واپس بلایا گیا ہے۔ امریکہ نے یہ اعلان اتوار کی شب وائٹ ہاؤس کی جانب سے جاری کردہ اعلامیے میں کیا، تاہم اس کے چند ہی گھنٹے بعد امریکی صدر ڈونلڈ ٹرمپ نے ترکی کو متنبہ کیا کہ اگر ترکی نے اپنی حدود سے تجاوز کیا تو وہ اس کی معیشت کو تباہ کر دیں گے۔
شام پر حملہ مختصر دورانیے کا منصوبہ تھا، ہمیں صرف ایک بہت ہی مختصر مدت میں وہاں سے نکل جانا تھا جہاں بہت چھوٹے علاقے میں محض 50 افراد ہیں، اور میں نہیں چاہتا کہ وہ زخمی ہو یا انہیں ایسا کچھ بھی ہو، اور میں نے یہ بات ترک صدر اردوغان کو بتائی ہے۔ میں نے کہا ہمارے لوگوں میں سے کسی کو تکلیف نہ ہو، لیکن میں نے ترکی کو بتایا کہ اگر وہ انسانیت کے باہر کچھ کرتے ہیں تو اس سے ان کی معیشت کو تباہ کن نقصانات کا سامنا کرنا پڑ سکتا ہے۔
دوسری جانب ترکی نے شمال مشرقی شام میں کرد افواج کے خلاف فوجی آپریشن کے لیے تمام تیاریاں مکمل کر لی ہیں۔ ترکی کی وزارت دفاع نے ٹویٹر پر جاری بیان میں کہا ہے کہ کارروائی کے لیے تمام تیاریاں مکمل ہیں۔ اس معاملے پر سی آئی اے کے سابق سربراہ جنرل ڈیوڈ پیٹریاس کا کہنا ہے کہ صدر ٹرمپ کے امریکی فوجیوں کے انخلا کے فیصلے نے کئی خدشات کو جنم دیا ہے۔
یہ بات یاد رکھیں کہ شمال مشرقی شام میں اور شمالی اور مغربی عراق کے کچھ حصوں میں بھی ابھی تک دسیوں ہزار داعش کے جنگجو موجود ہیں۔ کبھی امکان ہے کہ باغی تحریک کو قائم کرنے کی کوشش کی جا سکتی ہے۔
امریکی فوج کو شام کے اس علاقے سے نکالنے کے صدر ٹرمپ کے فیصلے پر بہت تنقید کی جا رہی ہے، جس میں ان کے حامی ریپبلکنز بھی شامل ہیں۔
ادھر امریکہ نے چین کے صوبے سنکیانگ میں اویغور افراد سے مبینہ بدسلوکی کے الزام میں 28 چینی اداروں کو بلیک لسٹ کر دیا ہے. اب یہ ادارے اینٹیٹی لسٹ کہلانے والی فہرست میں شامل کر دیے گئے ہیں اور اب وفاقی حکومت کی منظوری کے بغیر امریکی کمپنیوں سے مصنوعات نہیں خرید سکیں گے. ان 28 اداروں میں سرکاری ادارے اور نگرانی کے آلات کی تیاری میں مہارت رکھنے والی ٹیکنالوجی کمپنیاں شامل ہیں. نامہ نگاروں کے مراسلوں کا خلاصہ پیش کر رہی ہیں کومل فاروق.
ایسا پہلی مرتبہ نہیں ہے کہ امریکہ نے چینی اداروں پر تجارتی پابندی عائد کی ہے. اس سے پہلے مئی میں ٹرمپ انتظامیہ نے دنیا کی سب سے بڑی ٹیلی کام کمپنیوں میں سے ایک ہواوے کو بھی اس کی مصنوعات کے حوالے سے سیکیورٹی خدشات پر اینٹیٹی لسٹ میں شامل کر دیا تھا. امریکہ کے محکمہ تجارت کی ایک دستاویز کے مطابق یہ ادارے انسانی حقوق کی خلاف ورزیوں اور استحصال میں ملوث ہیں. انسانی حقوق کی تنظیموں کا موقف ہے کہ بیجنگ اکثریتی طور پر مسلمان اویغور افراد کو حراستی کیمپوں میں قید کر رہا ہے. دوسری جانب چین انہیں انتہا پسندی سے نمٹنے کے لیے بنائے گئے ہنر مندوں کے تربیتی مراکز کہتا ہے. محکمہ تجارت نے اپنے پیر کے فیصلے میں کہا کہ یہ 28 ادارے اویغور، قازک اور دیگر مسلم اقلیتی گروہوں کے خلاف چین کی جبر، وسیع پیمانے پر غیر قانونی حراست اور جدید ٹیکنالوجی کے ذریعے نگرانی کی مہم کا حصہ ہیں. امریکہ اور چین فی الوقت ایک تجارتی جنگ میں الجھے ہوئے ہیں اور اس ہفتے اس کشیدگی میں کمی کے لیے واشنگٹن میں چینی وفود بھی آئے ہیں. یہ اقدام بلا شبہ چین کی ٹیکنالوجی سے منسلک عزائم کو مختصر مدت کے لیے ہی صحیح مگر نقصان پہنچائے گا. چین نے امریکہ کے ان الزامات پر شدید رد عمل دیتے ہوئے امریکہ کے تمام الزامات کو مسترد کر دیا ہے. چین کے وزارت خارجہ کے ترجمان نے کہا،
میں یہاں یہ واضح کر دینا چاہتا ہوں کہ یہ چین کا اندرونی معاملہ ہے اور کسی بھی ملک کو چین کے اندرونی معاملات میں دخل اندازی کی اجازت نہیں دی جا سکتی. چین میں نہ کبھی انسانی حقوق کی خلاف ورزی ہوئی ہے اور نہ ایسا ہو رہا ہے. امریکہ کا چین پر یہ الزام کہ چین میں یہ سب جاری ہے بے بنیاد اور حقیقت کے منافی ہے، اور امریکہ کی جانب سے جاری الزام تراشی کا یہ سلسلہ صرف اسی وجہ سے ہے کہ وہ کسی بھی طرح چین کے اندرونی معاملات میں دخل اندازی کر سکے.
چین کا کہنا ہے کہ سنکیانگ کے لوگ انتہا پسندی سے نمٹنے کے لیے بنائے گئے اصلاحی اور تربیتی مراکز میں رکھے گئے ہیں، مگر انسانی حقوق کی تنظیموں اور اقوام متحدہ کا کہنا ہے کہ چین 1,000,000 ویغر اور دیگر مسلمانوں کو حراستی کیمپوں میں قید کیے ہوئے ہے. جولائی میں اقوام متحدہ کی انسانی حقوق کونسل میں 20 سے زائد ممالک نے ایک مشترکہ خط پر دستخط کیے جس میں چین کے ویغر اور دیگر مسلمانوں سے سلوک پر تنقید کی گئی تھی.
چینی کمپنیوں پر امریکہ کی جانب سے لگائی گئی پابندیوں کی تفصیل بتا رہی تھیں کومل فاروق. یہاں سیربین اپنے نصف کو پہنچا. ایک وقفے کے بعد کھیلوں کی خبریں اور پھر پروگرام میں دیگر موضوعات پر بات کریں گے.
خبروں کے ساتھ میں ہوں شمشاد آفریدی. آسٹریلیا نے رواں سال پاکستان اور سری لنکا کے خلاف آئی سی سی مینز ٹی ٹوینٹی کرکٹ سیریز کے لیے 14 رکنی اسکواڈ کا اعلان کر دیا ہے. رواں سال ایشے سیریز کے پلیئر آف دی سیریز آسٹریلیا کے اسٹیو سمتھ کی اسکواڈ میں 3 سال بعد واپسی ہوئی ہے. اس کے علاوہ اوپنر ڈیوڈ وارنر اور لیفٹ آرم پیسر مچل سٹارک بھی اسکواڈ میں شامل ہے، جبکہ ٹاپ آرڈر بیٹسمین عثمان خواجہ کو شامل نہیں کیا گیا. پاکستان اور سری لنکا کی کرکٹ ٹیموں کے درمیان 3 T20 انٹرنیشنل میچز پر مشتمل سیریز کا تیسرا اور آخری میچ کل قذافی اسٹیڈیم لاہور میں کھیلا جائے گا. سری لنکا کو پاکستان کے خلاف T20 سیریز میں 2-0 کی فیصلہ کن برتری حاصل ہے. عمان پینٹینگولر T20 کرکٹ سیریز میں نیپال نے نیدرلینڈز کو 4 وکٹوں سے جبکہ آئرلینڈ نے ہانگ کانگ کو 66 رن سے شکست دی. فٹ بال لیگ ویمنز انٹرنیشنل فرینڈلیز میں آج انگلینڈ کا مقابلہ پرتگال، پولینڈ کا مقابلہ برازیل اور چیلی کا مقابلہ یوروگوائے کی ویمن ٹیم سے ہوگا. دوسری جانب دی ایف اے ویمنز نیشنل لیگ ناردرن پریمیئر ڈویژن میں آج ہل سٹی لیڈیز کی ٹیم شفیلڈ لیڈیز اور دی ایف اے ویمنز نیشنل لیگ ساؤدرن پریمیئر ڈویژن میں آکسفورڈ یونائیٹیڈ کی ٹیم ہانسلو کے مدے مقابل آ رہی ہے. ٹینس کے ٹورنامنٹ شنگھائی ماسٹرز میں مینز سنگلز کے مقابلوں میں روس کے اینڈری روبلیاف نے کرویشیا کے بورنا چوریج کو 6-4 اور 7-6 جبکہ اٹلی کے ماٹیو بیراٹینے نے جرمنی کے یان لینارڈ سٹروف کو 6-2 اور 6-1 سے شکست دی. اسی ٹورنامنٹ کے ایک اور میچ میں امریکہ کے جان ازنر نے آسٹریلیا کے الیکس ڈیمینو کو 7-6 اور 6-4 سے شکست دی. ادھر ٹینس کے ٹورنامنٹ ٹینجن اوپن میں آج ویمن سنگلز کے ایک مقابلے میں برطانیہ کی हरियत डाट को जापान की कुरुमी नारा के हाथों एक के मुकाबले में 2 सेट से शिकस्त का सामना रहा। और जापान में जारी रग्बी वर्ल्ड कप 2019 में कल स्कॉटलैंड का मुकाबला रूस, अमेरिका का मुकाबला अर्जेंटीना और वेल्स का मुकाबला फिजी से होगा।
खेलों की खबरें आपने सुनी शमशाद आफरीदी से। पाकिस्तान और श्रीलंका के दरमियान 3 T20 मैचेस की सीरीज के दूसरे मैच में पाकिस्तान को 35 रन से शिकस्त हुई। 183 रन के हदफ के ताकुब में पाकिस्तानी टीम सिर्फ 147 रन बनाकर आउट हो गई, जबकि पहले T20 मैच में पाकिस्तानी टीम 64 रन से हारी थी। T20 की रैंकिंग में सर फहरिस्त टीम यानी पाकिस्तानी टीम की रैंकिंग की 8वीं नंबर की टीम श्रीलंका के खिलाफ खराब परफॉर्मेंस की वजह क्या है, यही सवाल मैंने तजियाकार सवेरा पाशा से किया।
जो रिकॉर्ड रहा है वो हमारा बहुत अच्छा रहा है। हम वर्ल्ड नंबर 1 T20 टीम है ICC रैंकिंग में। श्रीलंका की बात करते हैं तो वो रैंक 8 पे है, मगर हम ये बार बार भूल रहे हैं कि हम जो वर्ल्ड नंबर 1 है वो किस टीम के साथ थे और इस वक्त कौन सी टीम खेली। इस वक्त जो मिसबाउल हक ने आते ही एक्सपेरिमेंट एकदम से शुरू किए हैं उसकी वजह से आप इसको वर्ल्ड नंबर 1 टीम कह ही नहीं सकते। अगर हम जरा पास्ट में जाते हैं, हम लेट्स से बाबर आजम की बात करते हैं, क्योंकि बाबर आजम बहुत इंपॉर्टेंट पार्ट है हमारी T20 टीम का, वो नंबर 1 बैट्समैन है T20 के। तो अगर मैं उनकी बात करती हूँ, उनके डेब्यू की बात करती हूँ, 2016 से लेकर अब तक तकरीबन उन्होंने 1200 से ज्यादा रन बनाए हैं और वो उसमें से 70% जो रन हैं वो ऐसे हैं जिनकी वजह से पाकिस्तान को जीत मिली। आप ये दोनों T20 देखते हैं, इसमें बाबर आजम फ्लॉप हुए, बाबर आजम ने अच्छी परफॉर्मेंस नहीं दी। आपने दो लड़कों को जो है वो वापस इंडक्ट कर दिया, जो एक 3 साल बाद आके वापस खेल रहा था, अहमद शहजाद और उमर अकमल आ गए। फिर टीम में और चेंजेस हुए, लोगों के नंबर्स चेंज हुए प्लेयर्स के। तो ये जो इतने सारे एक्सपेरिमेंट एक साथ किए ना, उसके तो यही होना था कि बैकफायर होता। देखें ये होता है डू और डाई, या तो बैकफायर होता या ये हिट हो जाता। वो हिट नहीं हुआ, वो बैकफायर हो गया।
क्या आपके नजदीक टीम होनी चाहिए थी, कहाँ पे सिलेक्शन में गलती हुई है, या सिर्फ सिलेक्शन की बात नहीं है, होम ग्राउंड का भी प्रेशर था? बहुत अरसे बाद पाकिस्तानी टीम अपने होम ग्राउंड पे खेल रही थी।
नहीं, प्रेशर नहीं था होम ग्राउंड का, इसलिए क्योंकि जो है पिछले साल वर्ल्ड 11 आई, वर्ल्ड 11 के अगेंस्ट हमने बहुत अच्छा खेला। टीम श्रीलंका आई, उनके अगेंस्ट हमने बहुत अच्छा खेला। तो ऐसा नहीं है कि होम ग्राउंड का बहुत प्रेशर ले लिया इन लड़कों ने। जो सबसे मेजर मसला है वो यही है कि एक टीम हमारी सेटल्ड की सेट हुई हुई थी, T20 की टीम हमारी इस वक्त सबसे अच्छी टीम है, मगर मिसबाउल हक आए, वो हेड कोच भी हैं, वो चीफ सिलेक्टर भी हैं। जाहिर सी बात है, जब एक नया बंदा आता है ना, वो चाहता है कि मैं अपनी चेंजेस करूं, अपनी चीजें करूं, दूसरी मैनेजमेंट की टीम को लेकर आगे ना चलूं, कि कहीं दूसरी मैनेजमेंट को सारा क्रेडिट ना मिल जाए जो मैं कर रहा हूं मेरे अंडर। आके उन्होंने एकदम से चेंजेस कर दिए। क्या जरूरत थी अभी शोएब मलिक को हटाने की, क्या जरूरत थी मोहम्मद हफीज को हटाने की? जितना टाइम इनके पास क्रिकेट में है, मेरा ख्याल से आपको पूरा उसको अवेल करना चाहिए।
ये थी सवेरा पाशा। और अब एक नजर डाल लेते हैं BBC उर्दू की वेबसाइट पर, जहां एक ऐसे भिखारी से मुतालिक स्टोरी मौजूद है जिनकी झोंपड़ी से लाखों की नकदी बरामद हुई और रेजगारी ही 2.25 लाख थी। खबर की दिलचस्प तफसील जानने के लिए आपको आना होगा bbcurdu.com पर। बलूचिस्तान के शहर दुग्गी में मुजाहिरीन पर सरकारी हुकाम के मुबैना तशद्दुद के खिलाफ आज शटर डाउन हड़ताल रही और एहतजाजी मुजाहरा भी हुआ। दुग्गी शहर में असिस्टेंट कमिश्नर ने मुबैना तौर पर मुजाहिरीन पर उस वक्त मुक्कों से हमला किया जब वो डिप्टी कमिश्नर के दफ्तर के साथ प्रोटेक्शन वॉल की तामीर के खिलाफ एहतजाज कर रहे थे। रिपोर्ट कर रहे हैं नामा निगार खुदाए नूर नासर।
दुक्की शहर में गुज़िश्ता रोज पेश आने वाले वाक़े के बाद आज मुकम्मल तौर पर सियासी जमातों और अंजमन ताजरान की मुश्तरका काल पर हड़ताल रही और शहर में एक एहतजाजी मुजाहिरा भी हुआ। हड़ताल और एहतजाज करने वाले अफराद कल के वाक़े की अदालती तहकीकात के साथ साथ डिप्टी और असिस्टेंट कमिश्नर्स के तबादले का मुतालबा कर रहे हैं। सोशल मीडिया पर वायरल होने वाली एक वीडियो में देखा जा सकता है कि असिस्टेंट कमिश्नर मेहरान बलोच लेवीज अहलकारों के साथ एहतजाज के मकाम पर पहुंचते हैं और वहां उनकी मुजाहिरीन से झड़प होती है। वीडियो में उन्हें मुजाहिरीन के एक रहनुमा को मुक्के मारते देखा जा सकता है और इसके फौरन बाद लेवीज अहलकार हवाई फायरिंग शुरू कर देते हैं, जिसके नतीजे में मुजाहिरीन मुंतशिर हो जाते हैं। इस वायरल वीडियो में नजर आने वाले जिस शख्स को असिस्टेंट कमिश्नर मुक्के मारते दिखाई दिए हैं वो दुक्की शहर में आल पार्टीज एक्शन कमेटी के सदर इज्जत खान नासर हैं, जिन्होंने BBC को बताया
کل اے سی صاحب نے جو دکھی میں پھر مین روڈ پہ ایک دیوار لگا رہی تھی تو اس کے خلاف ہم نے اس کو کہہ دیا کہ یار آپ یہ پورا روڈ ہے اس کو آپ کیوں بند کرتے ہو, تو اس کے خلاف ہم نے وہاں دھرنا دے دیا, احتجاج کر رہے تھے, وہ آ کے ہمیں موکے بھی مار دیے, فائرنگ بھی کر دیے, ہمارے بندے زخمی بھی ہو گئے. تو اس کے خلاف آج دکھی میں پوری دکھی آج شٹر ڈاؤن ہڑتال تھی, تو ہماری مطالبہ جو ہے اس تک ہماری دھرنا اور احتجاج جاری رہے گا.
ادھر اس واقعے کے بعد پولیس نے مظاہرین کے خلاف ایک ایف آئی آر بھی درج کی ہے جس میں الزام لگایا گیا ہے کہ انہوں نے ڈپٹی کمشنر کے دفتر کے ساتھ تعمیر ہونے والی حفاظتی دیوار کو گرایا اور لیویز فورس کو گالیاں اور دھمکیاں بھی دیں. پولیس ایف آئی آر کے مطابق ڈپٹی کمشنر نے موجودہ ملکی حالات کے پیش نظر اپنے دفتر کے سامنے موجود تجاوزات ہٹانے اور ایک حفاظتی دیوار کی تعمیر کا حکم دیا تھا, لیکن مظاہرین یہ دیوار تعمیر نہیں ہونے دے رہے تھے. اس واقعے کے بعد اگرچہ اسسٹنٹ کمشنر مہران بلوچ اور ڈپٹی کمشنر قربان علی مکسی نے اس واقعے پر کوئی موقف نہیں دی, لیکن بلوچستان کے وزیر داخلہ ضیاء لانگو نے بی بی سی کو بتایا کہ انہوں نے ڈپٹی کمشنر سے اس واقعے کی رپورٹ طلب کر لی ہے. خدا نور ناصر, بی بی سی, اسلام آباد.
5 اگست کو انڈیا کے زیر انتظام کشمیر کی خصوصی حیثیت کے خاتمے کے بعد انڈین حکومت کی جانب سے لگائی گئی پابندیوں اور قدغنوں کا سلسلہ جاری ہے. دلی میں ہمارے ساتھی شکیل اختر نے سری نگر میں بی بی سی کے نامہ نگار ریاض مسرور سے رابطہ کیا اور ان سے پوچھا کہ وادی میں ان دنوں ایک طرح کی جو خاموشی ہے اس کے دوران حکام کی جانب سے سرحد پار سے عسکریت پسندوں کے داخلے سے متعلق کچھ خدشات کا اظہار کیا گیا ہے, اس کے بارے میں بتائیے.
فوجی ترجمان کا کہنا ہے کہ انفلٹریشن کا ایک نیا روٹ جو ہے اس کو بست کیا گیا ہے, اور وہ روٹ جو ہے وہ مشرقی سرحد پر ہے, سندھ ویلی میں کہا گیا ہے. گاندربل ضلع میں ایک اپر ریچ ہے, بہت ہی مطلب 15 گھنٹے کا ایک ٹریک ہوتا ہے, وہاں پہ یہ انکاؤنٹر جاری تھا. حالانکہ 2 ملیٹنٹس کے ہلاک ہونے کی جو ہے تصدیق کر دی گئی ہے, لیکن 10 روز سے یہ آپریشن فوج کہہ رہی ہے کہ جاری ہے, اور وہاں پہ خدشہ ہے انہیں کہ ایک بڑا گروپ جو مسلح تھا وہ پاکستانی زیر نظام کشمیر میں ٹرین ہو کے یہاں پہ وارد ہوا ہے, اور فوج کا دعویٰ ہے کہ گریز ویلی کے راستے سے یہ گروپ یہاں آیا ہے اور وہ جدید ترین ہتھیاروں سے لیس ہے. تو یہ آپریشن جاری ہے, حالانکہ 2 ملیٹنٹس کی ہلاکت کی تصدیق کی گئی ہے, لیکن وہاں پر رسائی تقریباً ناممکن بنا دی گئی ہے. صحافیوں کو کنگن یا نارا ناگ یا گنگبل سے آگے جانے کی اجازت نہیں دی جا رہی ہے.
جو انتظامیہ ہے اس نے یہ کہا ہے کہ صورتحال بہتر ہوئی ہے اور اب وادی کو سیاحوں کے لیے دوبارہ کھولا جا رہا ہے.
جی ظاہر ہے یہ ایک عجیب اور مطلب اس بارے میں لوگ حیران بھی ہیں کہ یہ کس طرح کے اعلانات ہو رہے ہیں. ایک طرف سے کہا جا رہا ہے کہ بہت بڑا سیکیورٹی چیلنج ہے اور انفلٹریشن ہو رہی ہے, بڑی تعداد میں مسلح درانداز یہاں آئے, اور دوسری طرف یہ کہا گیا کہ جو 4 اگست کو کہا گیا تھا سبھی سیاحوں کو یہاں سے چلے جانے کے لیے اور یہاں سیاحتی سیزن پر پابندی لگا دی گئی تھی, وہ پابندی اب 10 اکتوبر سے نہیں رہے گی, اور سیاحوں سے کہا گیا ہے کہ کشمیر ان کے استقبال کے لیے منتظر ہے. لیکن سیاحت کی صنعت سے جڑے لوگوں کا کہنا ہے کہ جو خسارہ انہیں پہنچنا تھا وہ پہنچ چکا ہے. جو یہاں چیمبر آف کامرس اینڈ انڈسٹریز کی انجمن ہے تاجروں کی, ان کا کہنا ہے کہ صرف سیاحتی شعبے کو 1500 کروڑ روپے کا خسارہ جو ہے وہ اس سیزن کے لوز ہونے کی وجہ سے اٹھانا پڑا. تو اس طرح سے یہاں پہ کوئی 1300 ہوٹلز ہیں اور 650 شکارا والے ہیں, 900 ہاؤس بوٹس ہیں جو بالکل خالی پڑے ہیں, اور ان کے ساتھ بالواسطہ یا بلاواسطہ جڑے ہزاروں افراد کا روزگار جو ہے وہ بالکل معطل ہو کر رہ گیا ہے.
ریاض مسرور اور شکیل اختر کی گفتگو آپ نے سنی. انڈین اداکارہ دیا مرزا ماحولیاتی اور موسمیاتی تبدیلیوں کے بارے میں اکثر لپکشائی کرتی رہی ہیں. پلاسٹک کس طرح ماحول کو متاثر کر رہی ہے اور اس کا استعمال روزمرہ کی زندگی میں کس طرح کم کیا جا سکتا ہے, بی بی سی سے دیا مرزا کی خصوصی گفتگو.
پلاسٹک کی سمسیا کا سمادھان تو پوری طرح سے شاید ہم نہیں کر پائے, لیکن ایک قسم کا پلاسٹک ہے جو ہم سب اپنی زندگی سے پوری طرح بند کر سکتے ہیں, جسے کہتے ہیں کہ ایک بار اپیوگ کرنے والا پلاسٹک, جیسے کہ پلاسٹک کی تھیلیاں یا پلاسٹک میں بھرے پانی کی بوتلیں. تو میں کیا کرتی ہوں, پلاسٹک کی بوتلوں سے میں نے پانی پینا پوری طرح سے بند کر دیا ہے. میرے ساتھ میٹل کی جو بوٹل ہے ٹریول کرتی ہے. پلاسٹک کی بوتل سے پینا اس لیے ٹھیک نہیں ہے کیونکہ 90% بوتلیں پلاسٹک کی جو بنتی ہیں پروڈیوس ہوتی ہیں وہ ریسائیکل نہیں ہوتی اور وہ ہمارے ندیوں میں سمندر میں پانی میں ہر جگہ پہنچ جاتی ہیں اور پریاورن کے لیے اور ہمارے سواستھ کے لیے بہت ہانیکارک ہے. دوسرا جو آئٹم پلاسٹک کا ہے جس سے ہم اپیوگ کرنا بند کر سکتے ہیں پوری طرح سے وہ ہے پلاسٹک کی تھیلی. تو بیسکلی گو بیک ٹو بیسکس, جیسے میں نے اپنے بچپن میں دیکھا تھا کہ ہم کبھی بھی جب بھی سبزی خریدنے جاتے تھے یا پھل خریدنے جاتے تھے تو کبھی بھی پلاسٹک کی تھیلی میں تو کچھ لے کر نہیں آتے تھے ہمارے, یا تو گھر سے کپڑے کی تھیلی جاتی تھی یا جوٹ کی تھیلی جاتی تھی. تو وہی جو سسٹم ہے واپس لانا ضروری ہے. دوسرا ایک آئٹم ہے جس سے ہماری دن کی شروعات ہوتی ہے وہ ہے ٹوتھ برش. ہم کچھ 750 ٹوتھ برشز یوز کر لیتے ہیں پلاسٹک کے ایک لائف ٹائم میں. اگر ہم اپنے اٹینشن کو اپنے دھیان کو